अनि हामीले भर्खरै गायौं कि भोलि त अबेर भइजाला, त्यसैले तपाईँहरू जसले चाहिँ आजसम्म प्रभु येशूमा विश्वास गर्नुभएको छैन, आज फेरि मौका छ तपाईँलाई। भोलि ढिलो हुन सक्छ, साना ठुलाहरू, वृद्धहरू, जवानहरू, तपाईँ चाहिँ प्रभु येशू ख्रिस्टको क्रुस हो मानव हामीले गाए जस्तै कलवरी डाँडाको नजिकै आइपुग्नु भए जस्तै चाहिँ भइसकेको छ, तर त्यहाँबाट चाहिँ बाटो कता लिनुहुन्छ तपाईँले? क्रुसले तपाईँलाई कि यता कि उता पास। तपाईँले येशूलाई विश्वास गर्नुभयो भने तपाईँ परमेश्वरपट्टि हुनुहुन्छ, विश्वास गर्नु भएन भने तपाईँ चाहिँ परमेश्वरबाट अलग हुनुहुन्छ। एफसी एकको साथमा हामी पढेर अनि प्रार्थना गरी अगाडि बढ्नेछौँ। उहाँमा हामीले उहाँको अनुग्रहको धन अनुसार उहाँको रगतद्वारा छुटकारा अर्थात् पापहरूको क्षमा पाएका छौँ। त्यसैले प्रभु येशू ख्रिस्टमा हामीले उहाँको अनुग्रहको धन अनुसार उहाँको रगतद्वारा छुटकारा अर्थात् पापहरूका क्षमा पाएका छौँ। जब एउटा व्यक्तिले प्रभु येशू ख्रिस्टमा विश्वास गर्छ अनि उसले व्यक्तिगत रूपमा प्रभुलाई आफ्नो मुक्तिदाता भनेर ग्रहण गर्छ, तब उसले चाहिँ ठुलो आशिषहरू पाउँछ वास्तवमा। तर सुरुमा उसलाई पहिलो आशिष जुन उसलाई महसुस हुने, प्राय जसो तपाईँहरू मलाई विश्वास गरेकै दिन घडी हामीलाई ठुलो आशिष लागेको कुरा चाहिँ एउटा हुन्छ, अनि त्यसमा हामी अति आनन्दित मनाउँछौँ। त्यो चाहिँ के हो भने पापहरूको क्षमा पाएको आशिष। अनि यो पापहरूको क्षमा पाएर हामी चाहिँ हल्का हुन्छौँ, आनन्दित हुन्छौँ। तर हामीले चाहिँ यो पापहरूको क्षमा कति पूर्ण रूपमा हामीलाई क्षमा दिनुभएको हो त्यो चाहिँ हामीलाई परमेश्वरले बुझाउनु पर्ने हुन्छ। कति धेरै क्षमा दिनुभयो तपाईँलाई, कति क्षमा दिनुभयो प्रभुले, विचार गर्नुभएको छ है? अनि त्यो कुरा हामीलाई चाहिँ सम्झाउनको लागि परमेश्वरले हामीलाई आफ्नो वचनमा थुप्रै ठाउँमा लेख्नु भएको छ। र आज चाहिँ सबभन्दा पहिला चाहिँ म तपाईँसित बाँड्न लागेको कुरा यही हो, पापहरूको क्षमाको पूर्णता अर्थात् पापहरूको क्षमा चाहिँ कति पूर्ण रूपले उहाँले हामीलाई दिनुभएको छ। त्यसैले पहिला मसँग यशैया 38 को 17 पल्टाउनु होला। विभिन्न खण्डहरूमा हामी जानेछौँ आजको अध्ययनमा चाहिँ। पहिलो चाहिँ यशैया 38:3-8, 38:17। कोही कोही विश्वासीहरूलाई कस्तो पनि हुन्छ भने उनीहरूले साँच्चै गरी प्रभुलाई चिनेको होला, विश्वास गरेका होला, अनि उनीहरू अति खुसी पनि भए। तर केही समयपछि उनीहरूलाई शङ्का लाग्छ, आफ्नो मुक्तिकै बारेमा शङ्का लाग्छ। म साँच्चै नै परमेश्वरको सन्तान भएँ कि भएन भनेर शङ्का किन लाग्न सक्छ भने, किनभने उनीहरू कुनै आफ्नो सजिलै साथ जेलिने कुनै पापमा उनीहरू पर्न जान्छन्, त्यो पाप दोहोऱ्याउन पुग्छन्, अनि उनीहरू लाग्छन् हो म चाहिँ पापहरूको क्षमा पाएको मान्छेले फेरि पाप गरे, मैले साँच्चै मुक्ति पाएको छु त। अनि यदि त्यो व्यक्तिले परमेश्वरको वचनबाट पापहरूको क्षमाको बारेमा बताएको कुरा स्पष्ट उसले बुझेको छैन भने उसलाई चाहिँ निकै अलमल पनि हुनसक्छ, निकै अशान्ति पनि हुनसक्छ। उसले चाहिँ फेरि फेरि पनि प्रभु मलाई बचाउनुहोस्, म बाँचे छैन कि क्या भनेर उसले चाहिँ प्रभुसित मुक्तिको लागि चाहिँ पुकार गर्न पनि भेर छैन। अस्ति मात्र मैले सुनेको थिएँ एकजना व्यक्तिलाई, एकजनासँग सल्लाह माग्दै थियो, मैले चाहिँ 5 ग्रहण गरिसकेँ प्रभुलाई, तर मलाई चाहिँ घरिघरि शङ्का भइरहेछ, मैले साँच्चै मुक्ति पाएको छु कि छैन। कतिजनाको अनुभव यस्तै हुन्छ। तर आज हेर्नुहोस् परमेश्वरले के भन्नुहुन्छ उहाँको वचनमा, र पुरै आफ्नो विश्वास चाहिँ उहाँको वचनमा राख्नुहोस्। सबभन्दा पहिला यशैया 38:17 हामी पढ्छौँ, निश्चय नै मेरो भलाइको निम्ति मैले यस्तो वेदना सहनु पर्यो, तपाईँले मलाई प्रेम गरेर विनाशको खाडलबाट जोगाउनु भयो, तपाईँले मेरा सबै पाप आफ्नै पछिल्तिर राख्नुभयो। जुन यहाँ अनुवाद गरिएकोलाई अलिकति मिलाउनै पर्छ। यो पुरानो नियमको अनुवादमा कति ठाउँमा चाहिँ राम्ररी अनुवाद भएको छैन है। यो तेस्रो भाग चाहिँ विशेष गरी यसरी अनुवाद गर्यो भने अझ प्रष्टै यहाँ कुरा निस्किन्छ। तपाईँले मेरा सबै पापहरू आफ्नो पिठिङको पछाडि फ्याँकिदिनु भएको छ, यसरी भनिएको छ अङ्ग्रेजीमा पनि हिब्रूमा पनि। नेपालीमा अनुवाद गर्दा चाहिँ तपाईँले मेरा पापहरू सबै पापहरू आफ्नो पिठिङको पछाडि, यो ढाडको पछाडि है के गरिदिनु भएको छ, फ्याँकिदिनु भएको छ भनेर अनुवाद गर्नु पनि यहाँ त राख्नुभयो भनेर छ। यसो पापले चाहिँ यहाँ राखे जस्तो अर्थ लाग्न सक्छ यो त यो अनुवादमा, त्यसैले त्यो होइन। यो प्रष्ट रूपमा यो शब्द जुन हिब्रू भाषामा प्रयोग भएको छ यो चाहिँ फ्याँकिदिनु अथवा कुनै चिजलाई चाहिँ तल फ्याँक्नु अथवा हुर्ल्याउनु, त्यस्तो शब्द यसरी अनुवाद गर्न सकिन्छ। यसलाई निकालिदिनु है, एकदम जरा उखेलेर फ्याँक्नु, कुनै एउटा व्यक्तिले चाहिँ भकुण्डो समातिरहेछ नि हुर्ल्याउनु है। अझ अर्को एउटा शब्द भन्यो भने मिल्काइदिन, त्यो राम्रो छ है, मिल्काइदिनु भयो। त्यसैले अनुवाद तपाईँले मेरा सबै पापहरू आफ्नो पिठीको पछाडितिर फ्याँकिदिनु भएको छ अथवा मिल्काइदिनु भएको छ, यसको मतलब उहाँले कहिले पनि त्यो पापहरू फेरि देख्नुहुन्न। किन? किनभने त्यो पापहरू उहाँले पछिल्तिर उहाँको पिठी पछाडि फ्याँकिदिनु भएको छ, अनि पिठीको पछाडि फ्याँकेको चिज देख्न सकिन्छ, देख्न सकिँदैन है, किनभने त्यो चाहिँ अब परमेश्वरको दृष्टिबाट उहाँले हटाइदिनु भएको छ। त्यसैले परमेश्वरले क्षमा दिनुभएको पापहरू उहाँले फेरि कहिले देख्न नसक्ने गरी मिल्काइदिनु भएको छ। पहिलो कुरा यो। अर्को ठाउँमा जाउँ, भजन सङ्ग्रह 103। भजन सङ्ग्रह 103 यो ठुलो हामीलाई आशिष हो कि परमेश्वरले मेरो पापहरू उहाँले नदेख्ने गरिकन मिल्काइदिनु भएको छ, उहाँले देख्नुहुन्न। दोस्रो कुरा चाहिँ 103:12 हामी पढ्छौँ, पश्चिमदेखि पूर्व जति टाढो छ त्यति नै उहाँले हाम्रा अपराधहरू हामीदेखि टाढो हटाउनु भएको छ। परमेश्वरले कति टाढो हाम्रो पाप हटाउनु भएको छ भने पश्चिमबाट पूर्व जति टाढो छ। हामी नेपाल देशमा छौँ, नेपाल देशमा हामी सबभन्दा टाढो 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 कहाँ जाने, हामी नेपालको सिमाना ननागिकन सबभन्दा टाढा जाने हो भने हामी यहाँबाट चाहिँ महाकाली अञ्चल पुग्नुपर्छ, डडेलधुरा धनगढी पुग्नुपर्छ। तर अझ धनगढीबाट एकदम टाढा हुने भने त्यो चाहिँ सुदूर पश्चिम हो, हामी चाहिँ मेची अञ्चल जानुपर्छ, त्यो चाहिँ हाम्रो सुदूर पूर्वको सिमाना हो। त्यसैले जब नेपालमा हामी एकदम टाढाको मान्छे भेट भएछ भनेको कहाँ महाकाली मेचीको मान्छे हो भेट भएछ, यहाँ सबभन्दा टाढा टाढाको मान्छे भेट भएछ भन्नलाई चाहिँ हामीले चाहिँ महाकाली र मेची अञ्चलहरूको नाम लिन्छौँ, अर्थात् पूर्व र पश्चिम भनेर भन्छौँ। अनि परमेश्वरले भन्नुहुन्छ उहाँले हाम्रा अपराधहरू हामीदेखि यति टाढो हटाउनु भएको छ कि पूर्व पश्चिमबाट जति टाढा छ। अनि त्यो त एउटा देशको मात्र कुरो गरेको होइन, पूर्व दिशा पश्चिम दिशाबाट जति टाढा छ, मेची महाकाली मात्र पनि होइन, त्योभन्दा अझ जति टाढासम्म पूर्व र पश्चिम छ त्यति नै टाढो हाम्रो पापहरू हटाइदिनु भएको छ। पूर्व र पश्चिम कहिले पनि भेट हुँदैन। यसको मतलब के हो? परमेश्वरले हाम्रो पापहरू जब क्षमा गर्नुभयो नि केवल उहाँले मात्र नदेख्ने गरिकन उहाँको पिठी पछाडि मिल्काउनु भएको होइन, उहाँले चाहिँ हामीले पनि नदेख्ने गरिकन पूर्व पश्चिमबाट जति टाढो छ त्यति पर फ्याँकिदिनु भएको छ। त्यसैले त्यो पाप न उहाँले देख्नुहुन्छ न हामीले देख्न सक्छौँ। विश्वासद्वारा हामी परमेश्वरलाई धन्यवाद दिन सक्छौँ, तपाईँले मेरा पापहरू क्षमा गरिदिनु भएको मतलब यो। अझ कुरा सकिएको छैन, मिकाको पुस्तक 7:19 पल्टाउनुहोस्। पुरानो नियमको पुस्तक अगमवक्ता मिकाको पुस्तक सात अध्याय मिका सातको उन्नाइसमा अठार पनि पढौं। मिका सातको अठार, उहाँको अनुग्रहको धन अनुसार हामीले पापहरूको क्षमा कति पायौं, कति पाउनु भयो पापहरूको क्षमा, उहाँले देख्नु पनि हुन्न, हामीले पनि नदेख्ने गरी गरी मिल्काइदिनु भएको छ। के तपाईँले यस्तै पापहरूको क्षमा पाउनु भएको हो कि पाउनु भएको छैन कि बोकिरहनु भएको छ? अघि हामीले भजनमा गाएको थियौँ, लुकाइराख्छौ तिम्रो पाप बोकेर कहाँ लान्छौ र कहाँ लानुहुन्छ? कलवरी क्रुसमा प्रभु येशूले तपाईँको पापहरू बोकेर मिल्काइदिनु भयो भने राज्य विश्वास गर्नुहोस् अनि तपाईँ मुक्ति पाएर अनन्त विश्राममा प्रवेश गर्नुहोस्। मिका सातको उन्नाइस के अरे अठारमा यस्तो लेखिएको छ, तपाईँ जस्तो परमेश्वर को छ र जसले पाप क्षमा गर्नुहुन्छ र आफ्नो निज उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध माफ गरिदिनुहुन्छ। तपाईँ सधैँसम्म रिस गर्नुहुन्न तर कृपा गर्नमा खुसी हुनुहुन्छ। उन्नाइस पद, हामीलाई तपाईँले फेरि टिठ्याउनु हुनेछ, तपाईँले हाम्रा पापहरूलाई खुट्टाले कुल्चनु हुनेछ र हाम्रा सबै अधर्म समुद्रको गहिराईमा फालिदिनु हुनेछ। परमेश्वरले हाम्रो पापहरूको क्षमा जुन क्षमा दिनुभएको छ त्यो यस्तो प्रकारले क्षमा दिनुभएको छ कि त्यो चाहिँ उहाँले भेट्टाउनै नसक्ने गरिकन फालिदिनु भएको छ, समुद्रको गहिराईमा फ्याँकिदिनु भएको छ। को मतलब त्यही हो, भेट्टाउन नसक्ने गरिकन। एकजना विश्वासी भाइले मलाई एउटा कुरा भन्नुभयो कि याद आउँछ मलाई, उहाँ भर्खरै विश्वास गर्नुभएको एक दुई वर्ष कति भएको थियो, अनि उहाँ चाहिँ एउटा एकदम एउटा पण्डित परिवारको व्यक्ति हुनुहुँदो रहेछ, अनि उहाँ आफै पनि धेरै नै शास्त्रहरू हिन्दू शास्त्रहरू अध्ययन गरेर विशेष गरी ज्योतिष शास्त्र अध्ययन गरेर धेरै वर्ष इन्डियामा पनि अनि नेपालमा पनि त्यो पेसा गर्नुभएको रहेछ। तर एक दिन उहाँले सुसमाचार सुन्नुभयो, विश्वास गर्नुभयो, मुक्ति पाउनुभयो, अनि उहाँले के एउटा विचार आएछ भने उहाँको हातमा एउटा औँठी थियो, तर त्यो औँठी चाहिँ धेरै तन्त्र मन्त्र पूजाहरू अनेक गरेर चाहिँ गरिएको खालको औँठी थियो, अनि उहाँलाई एकदम अप्ठ्यारो लाग्यो, औँठी के गर्ने मैले। अनि उहाँले एक दिन निर्णय गर्नुभएछ, अनि त्यो सर्नुभाइ चाहिँ एउटा ढुङ्गामा चढेर है एक्लै जानुभएको है एउटा तलाउमा जानुहोस्, अनि त्यसपछि त्यो औँठी चाहिँ त्यो तलाउमा चाहिँ छोडिदिनु, कहिले पनि नभेटिने गरिकन आफ्नो औँठीलाई फ्यालिदिनु, जुन चाहिँ यो मूर्ति पूजासँग सम्बन्धित चिज भनेर उहाँले त्यो गर्नुभयो। समुद्रको गहिराईमा हाम्रो पापहरू परमेश्वरले फालिदिनु भएको मतलब त्यो भेट्टाउनै नसकिने गरिकन उहाँले चाहिँ फालिदिनु भएको छ। तपाईँले पापहरूको क्षमा पाउनु भएको छ कि छैन? है, पापहरूको क्षमा जब एउटा व्यक्तिले पाएको छ त्यसको मतलब के हो? परमेश्वरले त्यो देख्न सक्नुहुन्न अब। अर्को, किनभने उहाँको पिठ्यु पछाडि उहाँले फ्याँकिदिनु भएको छ, अर्को चाहिँ विश्वासीले पनि देख्न नपरोस् भनेर पूर्व पश्चिमबाट जति टाढो छ त्यति टाढो हटाइदिनु भएको छ, र अर्को चाहिँ परमेश्वरले भेट्टाउन पनि नसक्ने, उहाँ आफूले भेट्टाउन नसक्ने गरिकन उहाँले चाहिँ त्यसलाई समुद्रको गहिराईमा फ्याँकेको चिज जस्तै गर्नुभएको छ। पाप क्षमा परमेश्वरले यसरी दिनुहुन्छ। यशया चौवालिसमा पनि जाउँ, कुरा अझ पनि सकिएको छैन। परमेश्वरको पापहरूको क्षमा कति पूर्ण रूपमा उहाँले दिनुहुन्छ, अनि यो कुरा त्यो व्यक्तिको लागि ज्यादै ठुलो खुसीको कुरा हुन्छ जसले चाहिँ आफ्नो पाप महसुस गरेको छ। अब यदि तपाईँ त्यस्तो व्यक्ति हुनुहुन्छ जसलाई चाहिँ आफू पापी छु जस्तै लाग्दैन भने यो त केही न केहीको जस्तो लाग्छ, यसको अर्थ नै व्यर्थ लाग्छ तपाईँलाई। तपाईँलाई केही खुसी पनि लाग्दैन यो सुनेर, तपाईँलाई केही ठुलो कुरा पनि लाग्दैन, एउटा कविता जस्तो मात्रै लाग्छ, एउटा कथा जस्तो मात्रै लाग्छ। तर यदि तपाईँ पापको बोझ पनि तपाईँ दबिएको एउटा व्यक्ति, यदि तपाईँले आफ्नो पापदेखि कायल भएर म त नरक जानुपर्ने व्यक्ति भनेर तपाईँले अलिकति मात्र पनि महसुस गर्नुभएको छ भने यो तपाईँको लागि त अति खुसीको खबर हो। यसैया चौवालिसको बाइसमा पढ्छौँ, चौवालिसको बाइस, प्रभुले भन्नुहुन्छ मैले तेरा अपराधहरू बादल झैं र तेरा पापहरू बिहानको कुहिरो झैं हटाइदिए। फर्केर आइज किनकि मैले तँलाई मोल तिरेर छुटकारा दिएको छु। परमेश्वरले भन्नुहुन्छ अनि यहाँ जुन बादल झैं कुहिरो झैं हटाइदिए भने छ, यो शब्द हटाउनु चाहिँ हातले कुनै चिजलाई चाहिँ छुनु भन्ने शब्द हो, अर्थात् रगड्नु। जस्तो कि यहाँ मानव केही लेखिएको छ होइन, यहाँ दाग छ अनि मैले चाहिँ यसरी मेट्नु, त्यही शब्द हो यो है, यहाँ हटाउने भनेको छ भनेर अनुवाद गरेको छ। अनि परमेश्वरले यति राम्रोसँग मेटिदिनुहुन्छ त्यो चाहिँ अहिले जुन यहाँ बादल देखिरहेको छ नि, अनि यदि यो भोलिपल्ट नीलो आकाश भयो भने तपाईँले त्यो नीलो आकाश देखेर खै त हिजोको बादलको एक छेउ पनि छैन, आज त दाग पनि बाँकी छैन, कुनै प्रमाणै छैन हिजो यहाँ बादल थियो भने नीलो आकाश। अनि त्यस्तै गरी परमेश्वरले भन्नुहुन्छ तेरा अपराधहरू बादल झैँ र तेरा पापहरू बिहानको कुहिरो झैँ हटाइदिए, मेटिदिए। यो कुरालाई चाहिँ हिब्रू आठमा अर्को तरिकाले भनेको छ, नयाँ नियममा हिब्रू आठ अध्यायको बाह्र पद, हिब्रू आठको बाह्रमा, अनि हामीले चाहिँ एउटा भजनमा गाउने गर्छौँ, उद्धार रहित आत्माको लागि ईश्वरले पुत्र दिए, अनि पापीहरूको लागि परमेश्वरले पुत्र दिए, पापको कालो दागलाई मेटाई हिउँ जस्तो सेतो पारे। हामीले एउटा भजनमा त्यसरी गाउने गर्छौँ। यसको मतलब के हो, यो के भनेको? यहाँ हिब्रू आठको बाह्रमा चाहिँ त्यसको अर्थ यसरी बताएको छ, किनकि तिनीहरूका अधर्महरूतर्फ म कृपालु हुनेछु र तिनीहरूका पापहरू र तिनीहरूका अपराधहरू म कहिले सम्झना गर्ने छैन। यसरी उहाँले मेटिदिनुहुनेछ कि त्यहाँ एउटै प्रमाण एउटै दाग बाँकी हुनेछ। अब यहाँ भाइ बहिनीहरू स्कुल जानुहुन्छ नि, तपाईँहरूले चाहिँ कतिपटक होइन आफूले लेखेको होमवर्क लेख्दाखेरि पेन्सिलले लेख्दैछ, ए यहाँ चार लेख्नु पनि पाँच लेखेछ भनेर इरेजर लिएर चाहिँ मेटिन्छ नि त। तर त्यो मेटिएको कति राम्रोसँग मेट्नुहुन्छ तपाईँहरूले, यसो हेऱ्यो भने त्यहाँ त चार लेखेको थियो पहिला, अनि म चाहिँ मेटेर पाँच लेखा रहेछ भनेर अलिकति देखिन्छ नि। तर परमेश्वरले मेट्दाखेरि चाहिँ त्यति पनि बाँकी है, पहिला कुनै पाप थियो भन्ने कुराको अलिकति पनि एक छेउ पनि बाँकी नहुने गरिकन उहाँले चाहिँ मेटिदिनुहुन्छ। बादललाई उहाँले हटाए जस्तै, सम्झना म कहिले गर्ने छैन ती पापहरू भन्नुभएको छ। त्यसैले हामीले के अध्ययन गर्ने हो यहाँसम्म? परमेश्वरले क्षमा दिनुको भएको पापहरू चाहिँ उहाँले देख्नै नसक्ने गरिकन उहाँले मिल्काइदिनु भएको छ, आफूले देख्नै नसक्ने गरिकन। उहाँले चाहिँ उहाँ आफूले ती पापहरू भेट्टाउनै नसक्ने गरिकन उहाँले फ्याँकिदिनु भएको छ। तर त्यति मात्र होइन, उहाँले सम्झनै नसक्ने गरिकन पनि मेटिदिनु भएको छ येशु ख्रिस्टको रगतद्वारा। उहाँले बिर्सनु भयो, उहाँले परमेश्वरले एकदम सिद्ध रूपमा बिर्सन सक्नु हुँदो रहेछ, अर्थात् उहाँले चाहिँ हाम्रो पाप सम्झनै गर्नुहुन्न, मतलब उहाँले बिर्सिदिनुहुन्छ। अब हामीले पनि छ नि एकअर्कालाई कसैलाई क्षमा गर्दाखेरि यसरी नै गर भन्नुभएको छ, यसरी नै। अब यो पापहरूको क्षमा भन्ने कुरा जुन हामीले अध्ययन गर्यो, यो चाहिँ आधा मात्र कथा हो भने जस्तै, आधा मात्र कुरा हो यो चाहिँ। अर्थात् हामीले जब प्रभु येशूमा विश्वास गर्यौँ, हामीले पाएको सबभन्दा पहिलो हामीलाई महसुस हुने आशिषको पनि आधा भाग मात्र हो, अनि त्यो पनि अँध्यारो भाग मात्र हो। अँध्यारो भाग भन्नाले चाहिँ उहाँले हटाइदिनु परेको, निकालिदिनु परेको, उहाँले चाहिँ हामीबाट चाहिँ टाढो पुर्याउनु परेको, यो नकारात्मक पक्ष हो, आधा मात्र भाग। यसमा चाहिँ हाम्रो दण्डलाई चाहिँ उहाँले हटाउनु भयो, हामीले पाउनुपर्ने सजाय, हामीले तिर्नुपर्ने भनौँ न जरिवाना हर्जना उहाँले चाहिँ हटाइदिनु भयो। हामी पापीहरू, तर हामी पापी मात्र थिएनौँ हेर्नुहोस् प्रियहरू, हामी त विद्रोही पनि थियौँ। पाप भनेको त बाटो बिराएको, निशाना चुकेको, गल्ती गरेको दोष भएको एउटा कुरा, तर विद्रोही भनेको त त्योभन्दा अझ बढी हो। ऊ चाहिँ परमेश्वरकै विद्रोहमा शत्रुतामा जिइरहेको एउटा व्यक्ति हो, है उसको हृदय नै परमेश्वरको उल्टो छ। अनि त्यसैले विचार गर्नुहोस्, अब एकजनाको पापहरू क्षमा मात्र भएर त्यो ठुलो कुरा भएर पनि है त्यो व्यक्ति चाहिँ परमेश्वरको सामु, अब जो विद्रोही थियो अब परमेश्वरको सामु त परमेश्वरको सब निगाह अर्थात् उहाँको कृपामा चाहिँ अथवा उहाँसितको राम्रो सम्बन्धमा फेरि ल्याइनु भनेको चाहिँ अझ ठुलो कुरा। अनि जस्तो कि एउटा अपराधीलाई समातेर चाहिँ जेलखानामा उसलाई चाहिँ हाल्दैछ, अनि तर विभिन्न त्यहाँ प्रयास हुन्छ उसको लागि, अनि ल उसलाई चाहिँ क्षमा दिने, उसलाई माफी दिने भयो भनेर निर्णयमा, जस्तो कि तपाईँलाई याद गर्नुहोस् त प्रभु येशूलाई क्रुसमा टाँग्ने बेलामा पनि त्यो यहुदीहरूको चाड भएकोले हरेक वर्ष रोमी सरकारले यहुदीहरूको दुई तिनजना कैदीहरूलाई माफी दिने चलन थियो। अनि त्यो चाहिँ विभिन्न राष्ट्रमा जहाँ पनि हुन्छ, जस्तो है रिहा गर्ने कैदीहरूलाई रिहा गर्ने है किन गर्ने, अब यो नयाँ सरकार आयो रिहा गर्ने, म प्रधानमन्त्री भए म रिहा गरिदिन्छु, म क्षमा दिने है, अब मान्छेले त्यसरी गर्छ होइन। अनि पिलातसले पनि त्यहाँ बराबसलाई चाहिँ रिहा गरिदियो त्यो दिन है। अनि अब तर यसो विचार गर्नुहोस् त त्यो अपराधी जो जेलखानामा छ उसलाई ल माफी दिने भयो, कैदी रिहा हुने भयो है, तर त्यो मान्छे त फेरि समाजमा फर्किँदाखेरि कुन रूपमा फर्केर जान्छ, ऊ त अपराधी नै छ है, रिहा त गरे जेलखानाबाट निस्क्यो तर ऊ चाहिँ एउटा रिहा गरिएको कैदी हो। तपाईँ को हुनुहुन्छ हजुर, म चाहिँ एउटा रिहा गरिएको कैदी हो भन्नुपर्ने हुन्छ उसले सत्य बोल्ने हो भने है। ऊ चाहिँ समाजमा कहिले पनि पाप नगरेको एउटा व्यक्तिको रूपमा ऊ त्यहाँ खडा हुन सक्दैन, ऊ त कलङ्कित छ, दाग लागेको छ है। अनि कुनै पनि मानव सरकारले न्यायाधीशले प्रधानमन्त्रीले चाहिँ एउटा व्यक्तिलाई चाहिँ जेलखानाबाट निकालेर उसलाई चाहिँ समाजको बिचमा राखेर ल है सबैजना उसले चाहिँ केही गल्ती नगरे जस्तो उसलाई चाहिँ अब हेर्नु पर्यो भनेर कसैले पनि त्यस्तो ठहराउन सक्दैन। तर जुन कुरा पर मान्छेले गर्न सक्दैन परमेश्वरले चाहिँ सक्नुहुन्छ, उहाँले चाहिँ हामीलाई पापहरू क्षमा मात्र दिन सक्नुहुन्न, कति सक्नुहुन्छ भनेर त हेरिसक्यौँ, तर उहाँले चाहिँ हामीलाई धर्मी पनि ठहराउन सक्नुहुन्छ। त्यो चाहिँ फरक हो, त्यो चाहिँ अर्को भाग हो, त्यो चाहिँ पाप क्षमाको भाग एकातिर छ भने धर्मी ठहरिनु कुरा चाहिँ अर्को आधा भाग हो जुन चाहिँ उज्यालो भाग। त्यसैले एकचोटि हेरौँ है, यो दुईटा फरक कुराहरू प्रेरित 13 अध्यायमा पठाउनुहोस्। पाप क्षमा पाउनु र धर्मी ठहरिनु भनेको एउटै कुरा भयो है। प्रेरित 13 अध्यायमा र 38 र 39 पदहरू पढ्न लागेको छ। प्रेरित 13:38 पद पढौँ। यसकारण मानिसहरू र भाइहरू हो, यो कुरा तपाईँहरूलाई थाहा होस्, यिनै मानिसद्वारा तपाईँहरूलाई पापहरूको क्षमा प्रचार गरिएको छ। पहिलो भाग आद्ध भाग, पापहरूको क्षमा प्रभु येशु ख्रीष्टमा तपाईँहरूलाई मिल्छ। 39 पद, अनि मूसाको व्यवस्थाद्वारा तपाईँहरू जुन जुन कुराहरूबाट धर्मी ठहरिन सक्नु भएन ती सबै कुराहरूबाट हरेक विश्वास गर्ने मानिस उहाँद्वारा धर्मी ठहरिन्छ। यो बेग्लै कुरा हो है। 38 पदमा क्षमा पापहरूको क्षमा पाइन्छ भनेको छ प्रभु येशु ख्रीष्टमा, अनि 39 पदमा चाहिँ प्रभु येशु ख्रीष्टमा विश्वास गरेर एउटा मान्छे धर्मी पनि ठहरिन्छ भनेको छ। त्यसैले यो फरक फरक कुरा हो। एउटा व्यक्तिले पाप क्षमा जब पाउँछ प्रभु येशूमा, उसले चाहिँ धार्मिकता पनि पाउँछ। अब त्यो कुरा बुझ्नलाई चाहिँ हामी एकछिन विचार गरौँ। दोस्रो कोरिन्थी पाँचको एक्काइसमा हामी पढ्नेछौँ। अब कसरी प्रभु येशूले तपाईँ एकजना पापी विश्वासीलाई परमेश्वरको सामु यस्तो प्रकारले खडा गर्न सक्नुहुन्छ कि तपाईँले कहिले पाप नगरे जस्तो गरिकन तपाईँलाई त्यस्तो स्थान र ओहदा कसरी प्रभु यीशुले दिन सक्नुहुन्छ? क्षमा दिन सक्नुहुन्छ, यो त आधा भाग मात्र हो। त्यति मात्र होइन, तपाईँलाई चाहिँ परमेश्वरको सामु कहिले पाप नगरेको जस्तै ओहदामा हिसाबमा अवस्थामा खडा गर्न सक्नुहुन्छ। त्यो गर्न चाहिँ एउटै मात्र तरिका थियो प्रभु यीशुले त्यो गर्नलाई चाहिँ, सुन्नुहोस् है, त्यो तरिका के थियो भने तपाईँसँग ठाउँ सत्तापट्ट गर्नु पर्थ्यो, अरू त उपाय छैन, ठाउँ सत्तापट्ट गर्नु पर्थ्यो। तपाईँ एक पापीको ठाउँ चाहिँ उहाँले लिइदिनु पर्यो ताकि उहाँ धर्मीको ठाउँ चाहिँ तपाईँले लिन पाओस्। कलवरी क्रुसमा चाहिँ त्यो उहाँले पुरा गर्नुभएको। हामीले अन्न बलिको अध्ययन गर्दाखेरि के अध्ययन गर्यौं? यीशु ख्रीष्ट सिद्ध मानिस हुनुहुन्छ, सिद्ध मनुष्य त, अनि उहाँ त सिद्ध हुनुहुन्छ, तर मलाई के त्यसबाट फाइदा हुन्छ त? फाइदा यसरी हुन्छ, जब उहाँ क्रुसमा जानुभयो नि, उहाँ जानुको कारण चाहिँ के थियो भने तपाईँको ठाउँ क्रुसमा लिदिन ताकि उहाँको ठाउँ पिताको सामु तपाईँले पाउनलाई। यो कुरा दोस्रो कुरन्थी 5:21 स्पष्ट लेखेको छ, ध्यान दिएर सुन्नुहोस्। यहाँ भन्छौँ, किनकि उहाँमा भनेको यीशु ख्रीष्टको ठाउँमा, उहाँमा हामी परमेश्वरका धार्मिकता बन्न पाऊँ भनेर पापै नजान्नु हुनेलाई परमेश्वरले हाम्रा निम्ति पाप तुल्याउनु भयो। परमेश्वरले प्रभु यीशु ख्रीष्टलाई चाहिँ हाम्रा निम्ति भनेको हाम्रो सट्टामा, हाम्रो खातिर, हाम्रो फाइदाको लागि, हाम्रो भलाइको लागि चाहिँ प्रभु यीशु जो पापी नजान्ने होलालाई चाहिँ हाम्रो ठाउँ दिइदिनु भयो, उहाँ पाप बन्नुभयो भनेको छ। त्यसैले हामीलाई यसरी धर्मी ठहराउन चाहिँ हामीसँग ठाउँ साटेर मात्र सम्भव थियो। यसलाई अब विचार गरौँ, क्रुसमा प्रभु यीशुले हाम्रो ठाउँ लिइदिनु भयो, हामी मर्नुपर्ने ठाउँ उहाँले ओगटिदिनु भयो। यो एउटा अङ्ग्रेजी साहित्यमा चाहिँ तपाईँलाई थाहा छ, तर म छोटकरी बताइन्छु, एउटा प्रख्यात कथा जस्तो ऐतिहासिक मिसाएको, अनि त्यसमा चाहिँ एउटा व्यक्ति है, अनि त्यो चाहिँ संसारमा कहिले काहीँ होला त्यस्तो चाहिँ, एउटा व्यक्ति जो चाहिँ फ्रान्समा चाहिँ आन्दोलन हुँदाखेरि, यो 200 वर्ष अगाडि कुरा हो, हुँदाखेरि एकजना व्यक्तिलाई चाहिँ फाँसी दिने त्यहाँ फैसला भएको थियो, फाँसी दिने फैसला। तर जुन बेला ऊ फाँसीमा जाने बेलामा ऊ जस्तै देखिने अर्को एकजना मान्छे चाहिँ गइदिन्छ, अनि ऊ मर्ने पर्ने ठाउँ त ऊ मर्छ र फाँसी लिनुपर्ने मान्छे त मर्छ है। अनि प्रभु येशूले चाहिँ ठिक त्यही काम गरिदिनु भएको, हामी फाँसीमा जानुपर्ने प्रभु येशूले त्यो ठाउँ लिइदिनु भयो ताकि हामीले चाहिँ पिता परमेश्वरको सामु उहाँको ठाउँ हामीले पाउन सकोस् भनेर। त्यो दोस्रो भाग त हामीले छुटाउनु भएन हाम्रो समाजमा, विश्वासमा। त्यसैले येशु ख्रिस्टको क्रुसको मृत्यु एउटै मृत्यु हो, एकचोटि मर्नु भएको, तर उहाँको एउटा मृत्युले चाहिँ दोब्बर काम गरेको छ, दोब्बर काम, डबल। एकातिर हामीलाई क्षमा दिएको छ पापहरूबाट, अर्कोतिर हामीलाई धर्मी ठहराएको छ परमेश्वरको सामु। पापहरूको क्षमाले चाहिँ के गर्यो? हामीबाट केही चिज लिदियो है, केही पापको क्षमा भनेको चाहिँ हामीबाट केही चिज निकाल्नु, के निकाल्नु? पापहरूको दण्ड चाहिँ हामीबाट उठाइयो पापहरूको क्षमा। धर्मी ठहरिनु भनेको चाहिँ के हो? धर्मी ठहरिनु भएको चाहिँ हामीलाई केही चिज दियो भनेको, के दियो हामीलाई? परमेश्वरकै धार्मिकता हामीलाई दियो। पापहरूको क्षमा चाहिँ के जस्तो भने, त्यो उडाउ पुत्र, उडाउ पुत्र जब चाहिँ घर फर्केर आए नि झुत्रो थाङ्नुमा, पापहरूको क्षमा भनेको चाहिँ उसको झुत्रो थाङ्नु चाहिँ फुकालिदियो, त्यो काम नलाग्ने झुत्रो थाङ्नु फुकालिदियो। तर धर्मी ठहराउनु भनेको चाहिँ सबभन्दा बढिया पोसाक उसलाई लगाइदियो, अनि उसको हातमा औँठी हुने जुत्ता है। त्यसैले जब पापहरूको क्षमा पायौँ, हाम्रो पापहरूको झुत्रो थाङ्नु चाहिँ उहाँले हटाइदिनु भयो। तर त्यति मात्र होइन, हामीलाई धर्मी ठहराउँदाखेरि चाहिँ प्रभु येशु ख्रीष्टकै सिद्ध धार्मिकताको त्यो त्यो शुद्ध विशुद्ध उहाँको धार्मिकताको पोसाक चाहिँ हामी माथि लगाइएको छ। अनि त्यसैले यो दोस्रो कोरिन्थी 5:21 मा के भनेको यहाँ जब यहाँ भनेको छ पापै नजान्नु हुने भनेको पाप रहित सिद्ध प्रभु येशु ख्रीष्ट अन्न बलिले चित्रण दिने पापै नजान्नु हुनेलाई परमेश्वरले पाप तुल्याउनु भयो यसको मतलब चाहिँ के भने प्रभु येशु पिताको सामु उहाँले चाहिँ यसरी भन्नुभयो जस्तै हो पिता उनीहरूका पापहरू उनीहरूका सबै पापहरू मेरो हिसाबमा राखिदिनुहोस् प्रभु येशुले चाहिँ पितालाई त्यही भन्नुभयो किनभने त्यो भएर त उहाँ पाप तुल्याइनु भएको उहाँ राजी खुसीले चाहिँ भन्नुभयो पिता उनीहरूका सबै पापहरू मेरो हिसाबमा राखिदिनुहोस् दोस्रो कुरा है यहाँले चाहिँ उहाँमा हामी परमेश्वरका धार्मिकता बन्न पाऊ अनि यो चाहिँ प्रभु येशुले पितासँग यसरी भन्नुभयो जस्तो पिता मेरो धार्मिकता चाहिँ उनीहरूको हिसाबमा राखिदिनुहोस् बुझ्दैनस् उनीहरूको पाप मेरो हिसाबमा राखिदिनुहोस् र मेरो धार्मिकता चाहिँ उनीहरूको हिसाबमा राखिदिनुहोस् त्यसैले उहाँमा हामी परमेश्वरको धार्मिकता बन्न पाऊँ भनेर पापै नजान्नु हुनेलाई परमेश्वरले हाम्रो निम्ति पाप तुल्याउनु भयो त्यसैले एउटै कार्यले प्रभु येशु ख्रीष्टको क्रुसको मरणले चाहिँ दुईटा काम गर्यो एक हामीलाई चाहिँ आदममा भएको हाम्रो स्थानबाट हामीलाई झुरुक्कै निकाल्यो आदमबाट हामीलाई चाहिँ खुत्तै बाहिर निकाल्यो हाम्रो पुरानो स्थान र ओहदा त आदममा थियो नि हाम्रो त्यो त बुझ्नुहुन्छ है आदममा सबै मर्छन् हामी आदमको ओहदाबाट हामीलाई निकाल्नु भयो दोस्रो कुरा हामीलाई निकाल्नु मात्र होइन हामीलाई चाहिँ एउटा नयाँ ठाउँभित्र पनि ल्याउनु भयो त्यो चाहिँ प्रभु येशु ख्रीष्टमा भएको ओहदामा क्षमा दिनुभयो हामीलाई धर्मी पनि ठहराउनु भयो अब यो धर्मी ठहरिन बुझ्दै हुनुहुन्छ अलिअलि कतिको बुझ्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ बुझ्नुहोस् परमेश्वरको सहायता माग्नुहोस् है त्यतिकै एउटा चाहिँ अब सिद्धिन्छ होला अब चाहिँ धेरै बाँकी छैन 15 मिनट त हो नि भनेर त्यो समय खेर नजाओस् है अनि तपाईँले केही न केही सिक्नुहोस् न आज यो परमेश्वरको वचनले हामीलाई बताइरहेछ हाम्रो सम्पत्ति के हो हाम्रो पहिलो नम्बर एक सम्पत्ति हामी पढ्दैछौँ त्यहाँ त संयोग छ भर्खर एउटा हेर्दैछौँ त्यसको आधा चाहिँ हेऱ्यौँ पाप क्षमा त्यसको अर्को आधा हेर्दैछौँ त्यो धर्मीकरण धर्मी ठहरिन्छ भन्ने कुरा अब यो धर्मी हामीलाई ठहराउने काम यो धार्मिकताको प्रबन्ध चाहिँ परमेश्वरले आफ्नो अनुग्रहबाट गर्नुभएको उहाँले आफ्नो असीम प्रेम सित्तैमा नालायकहरूलाई हामी अयोग्य थियौँ तर म दिन्छु तिमीहरूलाई यो दिन योग्य छैन यो धार्मिकता तर म दिन्छु भनेर उहाँले चाहिँ अनुग्रहमा यो धार्मिकताको प्रबन्ध गर्नुभएको नम्बर एक नम्बर दुई यो धार्मिक यो धार्मिकता यो धर्मी ठहरिने कार्य जुन हामीले पाउँछौँ नि यो चाहिँ प्रभु येशूको ख्रीष्टको रगतले चाहिँ किनिएको हो किनिएको अर्थात् यसले हामीलाई चाहिँ दिलाएको हो परमेश्वरको अनुग्रहले चाहिँ प्रबन्ध गरेको हो प्रभु येशू ख्रीष्टको रगतले चाहिँ हामीलाई दिलाइदिएको हो अथवा किनिदिएको तर अब सुन्नुहोस् है अनि एउटा पापीले विश्वासद्वारा चाहिँ आफ्नो बनाउँछ बुझ्दै एउटा पापीले विश्वास जब गर्छ व्यक्तिगत रूपमा प्रभु येशु ख्रीष्टको बहाएको रगतमा र परमेश्वरको अनुग्रहमा तब यो धार्मिकता उसको आफ्नै हुन्छ यहाँ कोठामा सबैको नहुन सक्छ यो धार्मिकता किन परमेश्वरले अनुग्रह नगरेर होइन परमेश्वरले सबैलाई अनुग्रह गर्नु भएको छ परमेश्वर मुक्ति ल्याउने परमेश्वरको अनुग्रह सबै मान्छेका देखा परेको छ भनेको छ बाइबलमा के जस्तो भने वारिरो पारिछौँ भनौँ न 50 सालको जस्तो ठुलो बाढी गएर मैले कुमा अनि विभिन्न महादेवीसीमा पुल भत्किया जस्तो के वारिरो पारिछ अनि एकातिरबाट चाहिँ अनि वारि पारि जाने उपाय नै छैन अनि एकातिरबाट चाहिँ सेना आएर उनीहरूको एउटा बेली ब्रिज भन्ने हुँदो रहेछ क्या उनीहरूको चाहिँ एउटा यस्तो पुल एकैछिनमा उनीहरूले त्यो पुल चाहिँ उनीहरूले बिसाउन सक्छ है त्यो चाहिँ सबै फलामले बनेको हुन्छ अनि सबै त्यो मिसिनले चाहिँ उनीहरूले बिसाउन सक्छ अनि उताबाट चाहिँ यो बेली पुल बेली ब्रिज चाहिँ उनीहरूले ल्यायो अरे कताबाट आयो उताबाट आएको पुल अब पुल आयो है मका पुल आयो अब म के गर्ने अब पारि जाने कि त जाने निर्णय त तपाईँको हो पुल तपाईँले बनाएको होइन पारिबाट आएको पुल त्यस्तै पनि स्वर्ग र हाम्रो बिचमा चाहिँ अगाध अपार खाँद छ पुल उताबाट आइसक्यो जाने कि नजाने निर्णय तपाईँको विश्वासले चाहिँ यो धार्मिकता तपाईँको बनाउँछ परमेश्वरको अनुग्रहले चाहिँ नजिकै आइसक्यो प्रभु येशु ख्रीष्टको रगतले चाहिँ यो किनिदिइसक्यो। यो कुरा सब बाइबलले चाहिँ हामी पढ्नेछौँ रोमी तिनमा। रोमी तिन विश्वासद्वारा चाहिँ यो तपाईँको आफ्नो बन्छ, तपाईँको आफ्नो बनाउनु भएको छ। व्यक्तिगत रूपमा विश्वासद्वारा परमेश्वरको धार्मिकता चाहिँ तपाईँको हुन्छ, नत्र भने तपाईँ आफ्नो झुत्रो थाङ्नुमै तपाईँ रहनुपर्ने हुन्छ। रोमी तिनको चौबिसमा सुन्नुहोस् त, परमेश्वरको अनुग्रहले चाहिँ यो धार्मिकता प्रबन्ध गरेको हो। रोमी तिनको चौबिस, र उहाँको केद्वारा अनुग्रहद्वारा ख्रीष्ट येशूमा भएको छुटकाराको कारणले तिनीहरू सित्तैमा धर्मी ठहरिन्छ। बुझ्नुभयो के कारणले हामी धर्मी ठहरियो? परमेश्वरको अनुग्रहको कारण, परमेश्वरको अनुग्रहद्वारा। तर दोस्रो कुरा, यो धार्मिकता चाहिँ प्रभु येशू ख्रीष्टले किनिदिनु पर्यो, अर्थात् दिलाउनु पर्यो। एक पाना पल्टाउनुहोस् रोमी पाँचको नौ पदमा, यहाँ भन्छौ पढ्छौ रोमी पाँचको नौ, यसकारण अब उहाँको रगतद्वारा, देख्नुभयो, उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले, त्यसैले रगतद्वारा हामीले धार्मिकता पाएका हौ। परमेश्वरको अनुग्रहले हो, पिताले चाहिँ अनुग्रह गर्नुभयो, पुत्र चाहिँ मरिदिनु भयो हामीलाई धर्मी ठहराउन। अब तपाईँले चाहिँ विश्वास गर्ने कि नगर्ने है, किनभने विश्वासद्वारा मात्रै यो तपाईँको हुन्छ, न त तपाईँको हुँदै हुँदैन। तपाईँ रित्तो आउनुहुन्छ, रित्तै जानुहुन्छ। रोमी पाँचको एकमा चाहिँ यो कुरा प्रष्टै लेखिएको छ, विश्वासद्वारा धार्मिकता पाइन्छ। रोमी पाँचको एक, यसकारण विश्वासद्वारा धर्मी ठहरिएका हुनाले, देख्नुभयो, त्यसैले तिनवटा कुरा हेर, धर्मी ठहरिन कसरी? परमेश्वरको सामु चाहिँ हामीले कहिले पाप नगरे जस्तो त्यस्तो ओहदा हामीले कसरी पाउँछौँ? प्रभु येशूले हाम्रो निम्ति ठाउँ सट्टापट्टा गर्नुभएकाले, परमेश्वरले चाहिँ अनुग्रहले यो गर्नुभयो, प्रभु येशू ख्रीष्ट चाहिँ मरिदिनु भयो। अब तपाईँले चाहिँ विश्वास गरेर आफ्नो बनाउनुहोस्। अब धर्मी ठहरिएको हुनाले चाहिँ एउटा विश्वास गर्ने व्यक्तिको लागि त्यहाँ निश्चित केही आशिषहरू प्राप्त हुन्छ। यो धर्मी ठहरिएको कारणले फेरि यो त कस्तो छ भने परमेश्वरको आशिषहरू चाहिँ सिक्रीहरू जस्तो जोडिएको छ कि, कडीहरू जस्तो, एउटाको कारणले अर्को, अर्को कारणले अर्को है, यो त सबै गुणन हुँदै जान्छ है, त्यस्तो खालको छ। त्यसैले एउटा आशिष बुझ्नुहोस् अनि अर्को बुझ्नुहुन्छ अनि अर्को बुझ्नुहुन्छ अनि अर्को बुझ्नु, एउटा नबुझ्नु अनि त्यहीँ अड्किनुहुन्छ है। अब यो धर्मी ठहरिएको कारणले चाहिँ के हुन्छ? यो धर्मी हामी ठहरिएको कारणले त्यहाँ विभिन्न निश्चित अति अचम्मको जुन आशिषहरू परमेश्वरमा विश्वास गर्ने विश्वासीको लागि अब सुनिश्चित गरिएको छ नि, त्यसमध्ये प्रमुख चाहिँ के भने, उसले परमेश्वरसित अब शान्ति पाएको हुन्छ। रोमी पाँचको एक पदमा त्यही लेखेको छ, यसकारण विश्वासद्वारा धर्मी ठहरिएको हुनाले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मेलमिलाप भएको छ, परमेश्वरसित अब शान्ति छ। बुझ्नुहुन्छ, अहिले मैले उदाहरण दिएको थिएँ नि, एउटा व्यक्ति पापी मात्र होइन, ऊ त विद्रोही हो, बाइबलमा त्यही भने ऊ शत्रु हो। अब उसको सबै पाप क्षमा गरिदिए पनि ऊ शत्रु नै होइन, उसको सबै माफ ल म केही पनि गर्दिनँ, उसलाई केही पनि म गर्दिनँ भने पनि ऊ त विद्रोही नै हो। अब उसको विद्रोहलाई नै बदल्ने यो कसरी हुन्छ? यो जब धर्मी ठहरिन्छ त्यो व्यक्ति चाहिँ अब परमेश्वरको विद्रोह गर्न छोड्छ, ऊ चाहिँ अब आफ्नो इच्छामा जे गर्दथ्यो उसले छोड्छ त्यहाँ, अनि परमेश्वरसित चाहिँ ऊ मिलापमा बस्छ। त्यस्तो चाहिँ केवल परमेश्वरले यो धर्मी ठहरिएकालाई मात्रै दिन सक्नुहुन्छ है। के यस्तो नि, पहिला चाहिँ दूरी थियो, दूरी अब शत्रु हुनसाथ त होइन, दूरी छ, बोलचाल छैन, ऊ म कता हो होइन, आफ्नो आफ्नो बाटो हिँडिरहेछ। तर जुन दूरी थियो परमेश्वरले चाहिँ अब नजिक पार्नुभएको छ, एफसी दुईको तेह्रमा हामी पढ्नेछौँ। त्यो पुरै दूरीलाई चाहिँ परमेश्वरले चाहिँ हटाइदिनु भयो, अनि बीचको पर्खाल पनि भत्काइदिनु भयो परमेश्वर र एउटा पापीको बीचमा। अनि जब ऊ धर्मी ठहरिन्छ परमेश्वरसित उसको चाहिँ मिलाप हुन्छ, एफेसी 2 को 13 मा यसरी लेखेको छ, तर अब त ख्रीष्ट येशूमा तिमीहरू जो बितेको समयमा टाढा थियौ ख्रीष्टको रगतद्वारा नजिक पारिएको छ। अब यति मैले बाँडे तपाईँहरूसित है, पापहरूको क्षमा र धार्मिकता विश्वास गरेकै घडी हामीले पाएको ठुलो आशिषहरू मध्ये भर्खर सुरु है। तर यहाँ चाहिँ म अब के बाँड्न चाहन्छु भने, यस्तो परमेश्वरको प्रबन्ध भएर पनि थुप्रै थुप्रै अनगिन्ती संसारका मानिसहरू हाम्रै घरमा होला, हाम्रै गाउँमा होला, तपाईँकै टोल छिमेकमा होला, उनीहरू चाहिँ यो क्षमा लिनलाई, परमेश्वरसित मिलाप गर्नलाई, पापहरूको सबै पापहरूको क्षमा पाउनलाई उनीहरू आउँदैन। किन? प्रश्न उठ्छ, किन आउँदैन? योन्ना 5:40 हामी पढौँ। योन्ना 5:40, नसकेर नआए हो कि उनीहरूले नसकेर हो कि होला, नसकेर हो, एकदम गाह्रो छ है, नसकेर हो, सबै हुन्छ, किन यस्तो पापहरूको क्षमा पाउन र परमेश्वरको सामु धर्मी ठरिएर उहाँसित मिलाप हुन किन यति अनगिन्ती लाखौं करोडौं मानिसहरू सुसमाचार प्रचारिए तापनि, सुने तापनि, पर्चाबाट, रेडियोबाट, टिभीबाट, साथीबाट, आफन्तबाट, सडकमा जाँदै तै पनि किन आउँदैन? कारण प्रभु यीशुले योन्ना 5:40 बताउनु भएको छ। यहाँ लेखेको छ, अनि तिमीहरू जीवन पाउनलाई म कहाँ आउन इच्छुक छैन, म कहाँ आउन इच्छुक छैन। अब कसलाई भन्नुभयो यहाँ त? यो यसो हेऱ्यो भने त यो त शास्त्रीहरू फरिसीहरू छन्, ओहो तिनीहरू त एकदम बाइबल पढ्ने मान्छेहरू है, उनीहरू चाहिँ यही बाइबलमा चाहिँ मुक्ति पाइन्छ भनेर उनीहरू पढिरहेका थिए, तर मुक्तिदाता प्रभु येशु आउँदाखेरि चाहिँ प्रभु येशु कहाँ चाहिँ मुक्ति पाउन चाहिँ आउन इच्छुक थिएन। उनीहरू चाहिँ ठुलो दोष अब उनीहरूलाई छ जो चाहिँ प्रभु येशु कहाँ मुक्ति पाउन आउँदैन। अब याद गर्नुहोस्, प्रभु येशुले यसरी भन्नु भएन, तिमीहरू जीवन पाउनलाई म कहाँ आउन सक्दैनौ भन्नुभयो प्रभुले, सक्दैनौ भन्नुभएको थिएन, त्यो त छँदै छैन नि। म कहाँ आउन तिमीहरूको शक्ति छैन, म कहाँ आउनलाई तिमीहरूको बल छैन, त्यस्तो भन्नुभयो छैन। प्रभुले के भन्नुभयो, म कहाँ आउनलाई तिमीहरूको इच्छा छैन, त्यही भन्नु, म कहाँ आउन इच्छुक छैन भनेको के हो, म कहाँ आउन तिमीहरूलाई इच्छा छैन, तिमीहरू हो नरक जान त चाहँदैनौ, तिमीहरू दण्ड पाउन त चाहँदैनौ, तर त्यसबाट बच्नको लागि चाहिँ म कहाँ आउन चाहिँ चाहँदैन। बुझ्नुहुन्छ, मैले पहिला पनि भनेको थिएँ, एकजना व्यक्तिले चाहिँ तपाईँको यो यो बाइबलबाट म कुरा तपाईँ के विश्वास गर्नुभयो म सुन्छु, म बुझ्नु मन लाग्यो भनेर एक दिन समय मिलाएरै आउँछु भनेर आउनुभयो, अनि सब मैले बताएँ उहाँलाई सुसमाचार, अनि उहाँले के भन्नुभयो भने मलाई चाहिँ यो चाहिँदैन, म चाहिँ आफै धर्म गरेर चाहिँ पुग्यो भने मात्र मलाई चाहिँ स्वाद आउँछ, मलाई चाहिँ अर्को मेरो लागि मरिदिएर मलाई मुक्ति दिएको चाहिँ मलाई चाहिँदैन भनेर हिँड्यो, अनि त्यो बेलादेखि भेटेको छैन। त्यसैले मान्छेहरू मुक्ति चाहिँ चाहन्छन् तर मुक्तिदाताबाट त्यो लिन चाहँदैन, किन होला? विचार गर्दै जानुहोस् न, उनीहरू है चाहिँ मुक्तिदाताका आउनलाई कसरी आउनुपर्छ तपाईँलाई थाहा छ, पापीहरूको रूपमा आउनुपर्छ, म पापी हुँ भन्दै महसुस र स्वीकार गर्दै आउनुपर्छ, अनि त्यस्तोलाई मुक्ति दिनुहुन्छ। तर उनीहरू चाहिँ म त्यति पापी त छैन नि, मसँग भएको अलिकति त्रुटिहरू त म मिलाइहाल्छु नि, अलिअलि धर्म गर्ने सक्छु, अलिअलि म असल गर्छु, मैले कति समाज सेवा गरेछु, गरिबहरूलाई मैले खाना दिएको छु होइन, मैले होइन राम्रो गरेको छु। त्यस्तो व्यक्ति चाहिँ प्रभु येशूका आउँदैन, ऊ स्वधर्मी हो, स्वशास्त्री र फर्सी जस्तै हो, उसले भन्छ मैले के पाप गरेको छु र, अनि उसले ठुलो इन्कार गर्दैछ, अनि उसले भन्छ हो म तपाईँ त आउने इच्छा छैन, म अनन्त जीवनमा चाहन्छु तर तपाईँबाट त म लिन चाहदिनँ, म कमाउँछु गरेँ, म रीति गर्छु, म पूजा गर्छु, म श्राद्ध गर्छु, पऱ्यो भने सगरमाथाको टुप्पोमै चढ्छु, तर तपाईँको चाहिँ आउँदैन। तिमीहरू जीवन पाउनलाई मौका आउन इच्छुक छैन, शक्ति छैन, होइन इच्छा छैन। उनीहरू सक्थे तर चाहँदैनथे। अनि यसको परिणाम चाहिँ प्रभु यीशुले प्रष्टै बताइदिइसक्नु भयो, यूहन्ना 8:24। यो रोजाई, यो छनौट जुन मान्छेले गर्छ, थुप्रैले गर्छन्, हेर्नुहोस्, उनीहरू यो अनुग्रहलाई चाहिँ इन्कार गर्छन्। अनि उनीहरूले परमेश्वरको अनुग्रहलाई, दयालाई इन्कार गर्ने बित्तिकै उनीहरूले के निम्त्याउँदैछन्? आफै माथि परमेश्वरको दण्ड निम्त्याउँदैछन्। यूहन्ना 8:24 यसरी लेखेको छ, यूहन्ना 8:24, यस कारण मैले तिमीहरूलाई भने, तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ, किनभने म उही हुँ भने तिमीहरूले विश्वास गरेनौ भने तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ। 21 पदमा पनि हेर्नुहोस् त, अघि माथि, तब यीशुले तिमीहरूलाई फेरि भन्नुभयो, म जान्छु अनि तिमीहरूले मलाई खोज्नेछौ र आफ्ना पापहरूमा मर्नेछौ, जहाँ म जान्छु त्यहाँ तिमीहरू आउन सक्दैन। तिमीहरू म कहाँ आउन चाहेन, त्यसैले म जहाँ जान्छु त्यहाँ जान पनि सक्दैन। अब म कहाँ आउन चाहेनौ, त्यसैले तिमीहरूले जीवन पाउन सक्दैनौ। अब यस्तो अविश्वास किन हुन्छ है तपाईँको मनमा लाग्ला? किन अविश्वासमा मान्छेहरू रहन्छन्? एक एउटा कारण त के भने, थुप्रो थुप्रो मानिसहरूलाई आफ्नो यहाँ आत्माको अलिकति पनि फिक्री छैन। हेर्नु न तपाईँ, आफ्नो आत्माको उनीहरूलाई यति पनि फिक्री छैन। उनीहरू केवल यही जीवन खान पाए, लाउन पाए, मोज गर्न पाए, रमाइलो गर्न पाए, थुप्रो साथीहरूसँग खेल्न पाए, यो हेर्न पाए, त्यहाँ जान पाए, यस्तो किन्न पाए, यस्तो स्वाद लिन पाए, भइहाल्यो नि, यही नै हो जीवन। किनभने आज र भोलि हो, अनि पछि त हामी मरिहाल्छ, सिद्धियो त्यसपछि। त्यसैले अहिले नै मोज गर्ने साथीहरू भनेर चाहिँ उनीहरूले आत्माको लागि अलिकति पनि उनीहरूको फिक्री छैन, उनीहरूको आफ्नै आत्माको लागि फिक्री छैन। नम्बर दुई, तर कतिजना यस्तो हुन्छन्, उनीहरू चाहिँ स्वधर्मी भएकोले, आफैलाई नै उचालेकोले, म जस्तो त को छ र, म त राम्रो मान्छे, म त एकदम धर्मी मान्छे भनेकोले उनीहरूले चाहिँ परमेश्वरले तयार गर्नुभएको त्यो क्रुसको बाटोमा चाहिँ ठक्कर खान्छन्। त्यो क्रुसमा आउनुपर्छ भन्दाखेरि चाहिँ है त्यही नै उनीहरू चाहिँ ठेस खान्छन्। उनीहरूको लागि चाहिँ यो एकदम अपमानजनक कुरा हो, ए म पापी भएर त्यहाँ, म पापी भनेर त्यहाँ, म पापीको लागि क्षमा गर, त्यस काम छैन मलाई है। त्यसैले कति व्यक्तिहरू चाहिँ आफ्नै धार्मिकतामा भरोसा गरिरहेकोले आउँदैन। तेस्रो पनि छ, अब कहिले पनि नसकेकोले चाहिँ होइन है, ऊ आउनै नसकेकोले नआएको प्रभु यीशुमा, कोही पनि छैन त्यस्तो। के चाहिँ हुन चाहिँ एउटै कारण हो, नचाहेर हो। थोमा याद छ तपाईँलाई, थोमालाई प्रभु यीशु बौरी उठ्नु भएको छ नि, सबै चेलाहरूले भन्छ, थोमा हामीले प्रभु यीशुलाई देख्यौँ भन्छ, अनि थोमाले के भन्छ, मैले आफ्नै आँखाले नदेखेसम्म म विश्वास गर्ने छैन, म विश्वास गर्न सक्दिनँ, होइन म गर्ने नै छैन, म सक्दिनँ होइन म विश्वास गर्ने छैन भन्छ उसले। प्रभुको अनुग्रहमा उहाँ देखा पर्नु पनि भयो, विश्वास गरे, तर प्रभुले भन्नुभयो नदेखेर पनि विश्वास गर्नेहरू धन्य हुन्। अर्को चाहिँ किन विश्वास नगरेको हुन सक्छ भने, अज्ञानताले, थाहा नभएर। विश्वास के हो, विश्वास भनेको थाहा छैन अन्त, अथवा विश्वास के गर्ने हामीले त्यो पनि थाहा नभए, उनीहरूलाई चाहिँ परमेश्वरको वचन सुनाउनु पर्छ, त्यसैले हामीले सुनाउने काम प्रभुले दिनुभएको छ है। अनि मुख्य कुरा छ नि यहाँ, तपाईँहरू तपाईँ यदि म पनि त्यस्तै हो, मलाई थाहै छैन के हो विश्वास कसरी गर्ने भने, मूल कुरा चाहिँ यति हो है, विश्वासको सबभन्दा मूल कुरा यति हो, विश्वास कत्रो ठुलो छ भन्ने कुरा होइन। ठुलो विश्वास तपाईँको चाहिएको छैन परमेश्वर, विश्वास कति ठुलो हो भनेर होइन कि, विश्वास तपाईँले कसमाथि राख्नु भएको छ भन्ने कुरा, कति ठुलो विश्वास होइन, कति को माथिको विश्वास भन्ने, बुझ्नुहुन्छ? तपाईँको सानो 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 पनि विश्वास यदि प्रभु येशु ख्रिस्टमा राख्नुभयो भने तपाईँले मुक्ति पाउनुहुन्छ। विश्वास ठुलो भएर बाँच्ने होइन, मुक्तिदाता ठुलो भएर हाम्रो सानो विश्वास चाहिँ उहाँमाथि राखेर हामीले बाँच्ने। अब उहाँले त भन्नु, म कहाँ आऊ भन्नु भएको छ, जो पनि आउन सक्छन्, जो पनि आउन सक्छ, म त आऊ त्यति हो है। अनि छ नि यो अविश्वास, यो चाहिँ प्रभु येशु ख्रीष्टलाई विश्वास नगर्ने यो पाप चाहिँ पापहरूको पनि पाप हो, बुझ्नुहुन्छ है। मान्छे थुप्रै पापको हामी दोषी छौँ, अनि परमेश्वरले हामीलाई त्यो पापहरूको सब हामीलाई हिसाब लिन सक्नुहुन्छ, तर सबै पापहरू भन्दा पनि सबैभन्दा ठुलो पाप चाहिँ के हो भने, जब परमेश्वरले पठाउनु भएको पुत्र येशु ख्रीष्टलाई चाहिँदैन भन्न, विश्वास नगर्न। अनि यही कुरा माथि चाहिँ परमेश्वरले एउटा व्यक्तिलाई चाहिँ निर्णय बिन्दुमा ल्याउनुहुन्छ, उसलाई चाहिँ दबाब दिनुहुन्छ भनौँ न बाहिरबाट चाहिँ। यो कुरा चाहिँ हामी योहन्ना तीनमा पढौँ त, योहन्ना तीनको अठारमा एउटा व्यक्तिलाई चाहिँ परमेश्वरको पवित्र आत्माले नै यही विषयमा चाहिँ समात्नुहुन्छ। योहन्ना तीनको अठार यहाँ पढ्छौँ, जसले उहाँमाथि विश्वास गर्दछ ऊ दोषी ठहरिँदैन, तर जसले विश्वास गर्दैन त्यो पहिले दोषी ठहरिसकेको हुन्छ, किनकि त्यसले परमेश्वरका एकमात्र जन्माएको पुत्रको नाममा विश्वास गरेको छ। किन ऊ दोषी? अरू कुनै पापको कुरा गर्नुहुन्न परमेश्वरले, तर परमेश्वरको पुत्रको नाममा विश्वास नगरेको पापलाई चाहिँ उहाँले पक्राउनुहुन्छ। योहन्ना सोह्र अध्यायमा पनि हेर्नुहोस् त, योहन्ना सोह्र अध्याय आठ र नौ पदमा पवित्र आत्माले एउटा हराएको व्यक्तिलाई चाहिँ यही विषयमा चाहिँ सवाल उठाउनुहुन्छ, कायल पार्नुहुन्छ। के तपाईँ यसरी कायल हुनु भएको छ अहिलेसम्म? योहन्ना सोह्रको आठमा, अनि जब उहाँ आउनुहुन्छ पवित्र आत्मा, तब उहाँले संसारलाई पापको विषयमा, धार्मिकताको विषयमा र न्यायको विषयमा कायल पार्नुहुन्छ। नौपद, पापको विषयमा, किनभने तिनीहरूले म माथि विश्वास गर्दैन। यही नै हो पाप है। मुक्तिदाता येशु ख्रीष्टलाई विश्वास नगर्नु सबैभन्दा ठुलो पाप कुन हिसाबमा? एउटा व्यक्तिले चाहिँ रोज्नु परेको छ क्या, कि आफ्नो पापहरूलाई समातेर बस्ने एकातिर, कि अर्कोतिर चाहिँ प्रभु येशुलाई उहाँ कहाँ आएर समात्ने। दुईटा मध्ये एउटा मात्र रोजाइ छ। प्रभु येशु कहाँ नआउनेले चाहिँ आफ्नो पापलाई चाहिँ समातेर बस्छ, मेरो पापलाई छोड्न चाहने, तर प्रभु येशु कहाँ आउने व्यक्तिले चाहिँ आफ्नो हात पापलाई छोडेर प्रभु येशुलाई विश्वास गर्दछ। त्यसैले तपाईँको सामु चाहिँ यही रोजाइ छ, आफ्नो पाप कि परमेश्वरको पुत्र है। अनि परमेश्वरको पुत्रलाई इन्कार गर्नु भनेको चाहिँ यो त तपाईँले आफ्नै निम्ति के रोज्नु हो भने मृत्यु रोज्नु हो। तपाईँहरू धेरैले थाहा छ, तर पल्टाउँ रोमी छको २३ जहाँ पढ्छौ, पापको ज्याला मृत्यु हो, तर अर्कोतिर परमेश्वरको अनुग्रहको वरदान चाहिँ, परमेश्वरले खुल्ला हातमा हामीलाई दिन चाहनु भएको कुरा चाहिँ हाम्रा प्रभु येशु ख्रीष्टमा अनन्त जीवन हो। अब कुन चाहिँ लिने? तपाईँको पाप कि प्रभु येशुलाई लिएर अनन्त जीवन लिने? तपाईँले यदि प्रभु येशुलाई इन्कार गर्नुभयो भने आफ्नो लागि चाहिँ मृत्यु रोज्नु भएको ठहरिन्छ। दोस्रो कुरा, परमेश्वरको पुत्रलाई इन्कार गर्ने व्यक्तिमाथि चाहिँ परमेश्वरको क्रोध झुन्डिरहन्छ भनेछ। योहन्ना तीनको छत्तिसमा हामी पढ्नेछौँ, योहन्ना तीनको छत्तिस, विश्वास नगर्ने माथि परमेश्वरको परमेश्वरको क्रोध रहिरहेको हुन्छ, हटेको हुँदैन। परमेश्वरको क्रोध चाहिँ उसको टाउको माथि रहिरहेको हुन्छ, हटेको हुँदैन। रोमी के अरे योहन्ना तीनको छत्तिस, जसले पुत्रमाथि विश्वास गर्दछ उसँग अनन्त जीवन हुन्छ, अनि जसले पुत्रलाई विश्वास गर्दैन त्यसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ। अहिले नै हो त्यो चाहिँ, परमेश्वर क्रोध मुनि त्यो व्यक्ति रहिरहेको हुन्छ, र भविष्यमा चाहिँ ठुलो सेतो सिंहासनको सामु जब परमेश्वरले सबै मानिसहरूलाई खडा गराउनुहुन्छ, त्यहाँ चाहिँ परमेश्वरको दण्डमा पर्नु पर्नेछ। त्यहाँ पनि हामी पढ्नेछौँ प्रकाश बीसको बाह्र, प्रकाश बीसको बाह्र, विश्वास नगर्नु के हुन्छ र भन्ने व्यक्तिलाई यही जवाफ हो। विश्वास नगर्नु सबभन्दा गम्भीर कुरा, सबभन्दा ठुलो कुरा, परमेश्वरको सामु चाहिँ. अनि यहाँ भविष्यमा के हुनेछ, प्रकाश 20:12 लेखेको छ, अनि मैले दुवै साना र ठुला मरेकाहरूलाई, होइन जीवन पाएकाहरू होइन मरेकाहरूलाई, परमेश्वरको सामु उभिरहेका देखेँ, अनि पुस्तकहरू खोलिए, अनि अर्को पुस्तक खोलियो जो जीवनको पुस्तक हो, अनि ती पुस्तकहरूमा लेखिएका कुराहरूबाट मरेकाहरूको न्याय तिनीहरूका कामहरू अनुसार गरियो. त्यसैले उनीहरूको न्याय चाहिँ पर्खिरहेको छ र त्यसको परिणाम के हुनेछ, प्रश्न लेखेको छ त्यो न्यायको फैसला चाहिँ. दोस्रो थेसलोनिकी 1:8 हामी पढ्नेछौँ. दोस्रो थेसलोनिकी 1:8-9 तपाईँलाई पल्टाउन दियो. दोस्रो थेसलोनिकी 1:8, र परमेश्वरलाई नचिन्नेहरू, परमेश्वरकोसँग सम्बन्ध नहुनेहरू, र हाम्रा प्रभु येशू ख्रीष्टको सुसमाचार पालन नगर्नेहरू, निम्त आउँदाखेरि निम्त स्वीकार नगर्नेहरू, पारीबाट पुल आइसक्यो पारी जान नमान्नेहरू भनेको लाई बदला दिनुहुनेछ परमेश्वरले, जस अनुसार नौपद तिनीहरूले प्रभुको उपस्थितिबाट र उहाँको सामर्थ्यको महिमाबाट अनन्त विनाशको दण्ड पाउनेछन्, अर्थात् परमेश्वरबाट सदा सदाको लागि चाहिँ अलग हुनुपर्नेछ. अन्त चाहिँ त्यही नै, यदि परमेश्वरको पुत्रलाई हामीले ग्रहण गरेन भने. तर खुसी कुरा के भने, परमेश्वरले आज पनि निम्तो दिँदै हुनुहुन्छ, निम्तो दिँदै हुनुहुन्छ. अनि यदि तपाईँ छ नि, म खोला जता बग्छ त्यतै जान्छ, कोही कोही त्यस्तो हुन्छ नि होइन, ठुलो खोला बगिरहेछ अनि काठको टुक्रा त्यहाँ छ भने त्यो कसरी बग्छ देख्नु भएको छ, यो सानो हल्का काठको टुक्रा कहिले हुत्त उता जान्छ, कहिले हुत्त उता जान्छ, अनि फेरि कहिले चुरुलुम्मा तल जान्छ, कहिले माथि फुत्रुक्क जला, होइन, खोलासँग बगिरहेको तपाईँको जीवन हो. यदि तपाईँ त्यसरी जिरहनु भएको छ, जता धेरै जसो जान्छन् त्यतैतिर जान्छु, समयले के देखाउँछ हेरौँ भन्दै हुनुहुन्छ भने तपाईँले चाहिँ अस्वीकार गर्दै हुनुहुन्छ निम्तलाई, अस्वीकार. अर्को चाहिँ यदि तपाईँले चाहिँ व्यवस्था गर्दै हुनुहुन्छ भने, व्यवस्था गरिदिनुहोस् यो सुनेर पनि भन्दै हुनुहुन्छ भने पनि तपाईँले अस्वीकारै गरेको ठहरिन्छ कि होइन र कि कसो है. अनि यदि तपाईँ चाहिँ भोलि म होइन एक महिना पछि होइन आउँदो सालमा त म विश्वास गर्छु नि, अहिले अलिकति मेरो काम मिलाउनु छ, तपाईँले चाहिँ सार्नुहुन्छ भोलि भोलि भन्दै. यदि त्यसो गर्नुभयो भने है त्यो पनि अस्वीकार गरेकै ठहरिन्छ, त्यो भोलि भोलि परमेश्वरलाई भोलि भोलि त उहाँलाई उहाँले त्यो अस्वीकार गरेको उहाँलाई है. अर्को चाहिँ यत्रो प्रभु येशूको स्पष्ट दाबीहरू, म संसारको ज्योति हुँ, म जीवनको रोटी हुँ, बाटो सत्य जीवन म नै हुँ, मौका आऊ, यो घरिघरि सुनेर पनि तपाईँले चुपचाप साथ फनाको फर्केरेकातिर जानुहुन्छ भने त्यो पनि अस्वीकार गरेको. त्यो धनी जवानलाई सम्झनुहोस् न, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ भनेर प्रभु कहाँ आएको थियो, अनि प्रभुले एक दुईवटा कुरा गरेपछि त दुखित भएर आफ्नो बाटोतिर पो लाग्यो. उसलाई प्रभु येशूका मुक्ति पाउनलाई उहाँका आउन चाहेन. अब हाम्रो सात घुम्टीमा अस्ति दुःख लाग्दो घटना घट्यो है. हाम्रो दुर्गा बहिनीको आफ्नै दाई उहाँ बित्नु भयो, उहाँलाई केही पटक भेटेको हुँ मैले, अनि उहाँको आफन्तहरूले पनि झन् कतिपटक भेट्नु भएको, सुनाउनु पनि खोजेको उहाँलाई. तर उहाँले के भन्नुहुन्थ्यो अरे, कसको बिहा भएपछि विश्वास गर्ने भन्नुहुन्थ्यो अरे, होइन छोराको बिहा कि कसको बिहा, छोरा जिउँदैछन् तर बुवा मरिसक्यो, बुवाको मृत्यु भइसक्यो. कहिल्यो व्यक्तिहरू यसरी नै नाश हुँदैछ, अनि किनभने भोलि भनेको त इन्कार गर्नु रहेछ, अस्वीकार गर्नु रहेछ. त्यसैले बाइबलमा यसरी लेखेको छ, म पढिदिन्छु सरस्वती, हेर कृपा दृष्टिको समय अहिले हो, हेर मुक्तिको दिन अहिले हो, आज तिमीहरूले उहाँको आवाज सुन्यौ भने रिस उठाएको बेलामा गरे झैं आफ्ना हृदयहरू कठोर नपार, भोलिको विषयमा घमण्ड नगर, किनकि भोलिले के ल्याउँछ सो तिमी जान्दैनौ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट. प्रभु येशू ख्रीष्टको क्रुसले चाहिँ वारपार गर्छ, त्यही हो त्यही हो कि तपाईँ परमेश्वरपट्टि हुनुहुन्छ, कि तपाईँ परमेश्वरको उल्टोपट्टि हुनुहुन्छ, तपाईँको रोजाइ के हुन्छ, पाप कि परमेश्वरको पुत्र? आजै तपाईँले चाहिँ निर्णय गर्नुहोस्। तपाईँहरू जसले निर्णय गरिसक्नु भयो, के तपाईँ यत्रो ठुलो पापहरूको क्षमा पाएर अनि धर्मी ठहरिएर परमेश्वरसित मिलाप भएर कसरी जिउनुहुन्छ? यदि हामी यस महान मुक्तिमा रमाउँदैछौँ भने हामीले अरूलाई पनि यो खुसीको खबर बताउनलाई हामी तयार हुन्छौँ जुनै पनि बेला, किनभने हामी खुसी छौँ अनि हामीसँग खुसीको खबर छ। यदि हामी नै यो यत्रो ठुलो परमेश्वरले दिनुभएको मुक्तिमा चाहिँ त्यसलाई हामीले बिर्सेर संसारको हाम्रो फिक्रीहरू समस्यालाई यत्रो ठुलो देखेर है हामी चाहिँ जिरहेका छौँ भने चाहिँ हामीसँग कसैसँग पनि खुसीको खबर बाँड्ने एउटा कुरो पनि हुँदैन। एउटा विश्वासी चाहिँ खुसीको खबर बताउने एउटा व्यक्ति हुनुपर्छ, अनि उहाँ आफै खुसी छैन भने कसरी अरूलाई बताउने होला, होइन? प्रभुमा के भनेको छ साँच्चै मैले बिर्सिन्छु यो बेला होला, प्रभुमा कहिले कहीँ आनन्द गर, के भनेको छ त्यहाँ, प्रभुमा सधैँ आनन्द गर। के प्रभुले त्यो भन्न मिल्छ? यत्रो दिनुभएको रहेछ हामीले त अलिकति हेर्दैछौँ भर्खरै, प्रभुमा सधैँ आनन्द गर, कुनै कुराको निम्ति फिक्र नगर, सबै कुरोमा के चलाऊ।